नमस्कार, दैनिक पत्र पत्रिकाका सामग्री प्रस्तुत गर्ने कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल जेठ महिनाको 20 गते शुक्रबार, ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार जून 3 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले विभिन्न प्रसंगलाई प्राथमिकता दिँदै मुख्य खबर बनाएका छन्। 9,000 कैदीबन्दी भत्किएका जेलमा बस्न बाध्य छन्। लगातार 24 घण्टा वीर अस्पतालको सिस्टम डाउन भएको छ। कर घटाइएपछि 10 रूपियाँले पेट्रोलियम पदार्थको मूल्य घटेको छ। अरबौंको कपड़ा कर छल्दै भित्रिरहेको दावी गरिएको छ भने माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम गठबन्धन अहंकारीले गठबन्धन तोड्न भ्रम फैलाए नेपाल भन्दै समाचार टिप्पणी पनि नेपाल समाचार पत्रले छापेको छ। प्रहरीमा सधैं किचल हुने गरेको छ। सेवा अवधि घटाउने कि बढ़ाउने विषयमा दैनिक आठजनामाथि यौन जन्य दुर्व्यवहार हुने गरेको छ। गठबन्धनको विकल्प नभएको वा सत्ता गठबन्धनका नेताहरूले बताएका छन्। आज मूलत काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै प्रसंगलाई प्राथमिकता दिँदै मुख्य खबर बनाएका छन्। कार्यक्रमको शुरूमा हामीले लिएका छौं गठबन्धनको विकल्प छैन शीर्षकको समाचार। गोर्खापत्रले मुख्य समाचार बनाएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि मुलुकको ध्यान प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतर्फ केन्द्रित भएको छ। सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म गठबन्धनलाई अझै प्रभावकारी बनाउन जुट्नु भएको छ। स्थानीय तहको निर्वाचनमा भएको चुनावी तालमेल अभूतपूर्व सफल भएको निष्कर्षसहित प्रतिनिधि सभाको निर्वाचनमा अझ सशक्त रूपमा लाग्ने गरी पाँच दलका नेताहरूले आन्तरिक र पार्टीगत परामर्श शुरू गर्नुभएको हो। स्थानीय तहको निर्वाचनमा नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बीच चुनावी तालमेल भएको थियो। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनलाई अझ प्रभावकारी बनाएर आगामी निर्वाचनसम्म लैजाने प्रश्न पार्नुभयो। बिहिबार सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले टेलिफोनमा भन्नुभयो, वाम लोकतान्त्रिक गठबन्धनको विकल्प छैन। आगामी चुनाव नीतिका सन्दर्भमा संवैधानिक व्यवस्था अनुसार सरकारले निर्णय गर्ने पनि उहाँले बताउनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनको परिणामले पाँच दलको चुनावी गठबन्धनको औचित्य पुष्टि भएको बताउनुभयो। उहाँले भन्नुभयो, पाँचै दललाई फाइदा भएको छ। सबैभन्दा बढ़ी लोकतन्त्र र स्थायित्वका लागि गठबन्धन गर्दा फाइदा पुगेको छ। प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन मितिबारे पाँच दलीय गठबन्धनमा औपचारिक रूपमा छलफल आरम्भ नभएको बताउँदै नेता पौडेलले संविधानको व्यवस्था अनुसार निर्वाचन मिति तय हुने प्रश्न पार्नुभयो। गठबन्धनको विकल्प छैन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। यता नेपाल समाचार पत्रले नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम गठबन्धन शीर्षकमा समाचार समीक्षा छापेको छ। प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहंकारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन् भन्नुभएको छ। सुर्खेतमा बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने हल्ला मात्रै भएको बताउनु भएको हो। अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको नेपालको भनाई थियो। नेपाल समाचार पत्रले समाचार समीक्षा छापेको छ। निर्वाचन आयोगले प्रदेश र संघीय निर्वाचन आगामी मक्सिरमा गर्नुपर्ने निष्कर्ष निकालेको छ। यो खबर अन्नपूर्ण पोस्टमा छ। आयोगका आयुक्त र कर्मचारीहरूको आन्तरिक बैठकले मक्सिर 10 गते भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको हो। यसैका आधारमा आयोगले तयारी समेत शुरू गरेको छ। आयोगले स्थानीय निर्वाचनको समीक्षा गर्दै केही छिटफुट कमजोरी भएको पनि ठहर गरेको छ। स्थानीय निर्वाचनमा केही कमजोरी भए पनि आयोगले प्रदेश तथा संघीय निर्वाचन एकै चरणमा गर्न जोड़ गरेको छ। तर यसका लागि सुरक्षा र कर्मचारीगत समस्या सम्बोधन हुनुपर्ने आयोगको शर्त छ। हाम्रो हिसाबले प्रदेश र संघीय चुनाव मक्सिरमा हुनुपर्छ, प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भन्नुभयो। त्यसैका आधारमा सम्म आयोगले तयारी थालेको छ। कर्मचारीहरूलाई आवश्यक निर्देशन तथा जिम्मेवारी बाँडफाँड भइसकेको छ। उहाँले अहिले नै सरकारलाई मिति सिफारिश गर्ने बेला नभएको पनि बताउनुभयो। स्थानीय निर्वाचनमा भएका कमजोरीहरू पहिचान गरेर त्यसका आधारमा निर्वाचन एक चरणमा गर्ने वा दुई चरणमा भन्ने टुंगो लाग्ने उहाँको भनाई छ। स्थानीय निर्वाचनमा जे जे कमजोरीहरू भए तिनको पहिचान गर्दैछौं, जस्तो कि मतदाता नावलीमै ठूलो समस्या देखियो त्यसलाई सच्याउन काम थालिसकेका छौं। मतदान स्थल टाढा भएको, पुग्न 8 घण्टा लागेको ठाउँको समस्या पनि सम्बोधन हुने गरी तयारी थालेका छौं। उहाँले भन्नुभयो, मक्सिर 10 गतेभित्र निर्वाचन सम्पन्न गर्ने मानसिकताका साथ आयोग अघि बढ़ेको थपलियाले बताउनुभयो। मिति सिफारिश गर्दा सर्वदलीय बैठक राखेर सिफारिश गर्छौं, अनौपचारिक तयारी थालेका छौं। उहाँले भन्नुभयो, दुई चरणमै गर्नुपर्छ भन्ने होइन, अहिले जस्तो सुरक्षा फितलो भयो भने एकै चरणमा गर्न सकिँदैन। प्रदेश र संघीय निर्वाचन मक्सिरभित्रै अन्नपूर्ण पोस्टले छापेको छ। अब बजेटको प्रसंग, विवादास्पद कार्यक्रम बजेटबाट फिर्ता लिन सांसदहरूले माग गर्नुभएको छ। कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। आगामी आर्थिक वर्षका लागि बजेट मार्फत ल्याइएका कतिपय योजना फिर्ता लिन र कतिपयमा सुधार गर्न सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सरकारलाई सुझाव दिएका छन्। बजेटका केही कार्यक्रमलाई कायमै राख्ने हो भने मुलुकको अर्थतन्त्र झनै ओह्रालो लाग्ने उनीहरूले बताएका छन्। प्रतिनिधि सभा बैठकमा बिहिबार आगामी वर्षको बजेटमाथि छलफल गर्ने क्रममा सांसदहरूले विद्युतीय सवारीमा लगाएको कर, स्वास्थ्य बीमा कार्यक्रम, निजी कम्पनीलाई दिने योजना, विभिन्न क्षेत्रमा करको दर हेरफेर, वृद्ध भत्ता 68 वर्षमै दिने जस्ता कार्यक्रम पुनर्विचार गर्नुपर्नेमा जोड़ दिएका छन्। सरकारको नेतृत्वमा रहेको नेपाली कंग्रेसका महामन्त्री समेत रहनुभएका सांसद गगन थापाले बजेटबारे सरकार र अर्थमन्त्री जनार्दन शर्मालाई शंका मिश्रित 8 प्रश्न राख्नुभयो। खर्च गर्ने क्षमता नभएर चालू आर्थिक वर्षमा अर्थमन्त्रीले बजेट कटौती गर्नुभयो। हाम्रो स्रोत व्यवस्थापन र खर्च क्षमता अभिवृद्धि गर्ने कुरामा के नयाँ गर्दैछौ, उहाँले प्रश्न गर्नुभयो। सांसदलाई कुन आधार र तथ्यमा टेकेर यो बजेटको आकार ल्याएको छु भनेर कसरी आश्वस्त पार्नुहुन्छ? उहाँले राजस्व उठाउने लक्ष्यबारे पनि आशंका गर्नुभयो। यति धेरै राजस्व उठाउँछु, राजस्व बढ़ाउँछु भन्दै गर्दा मलाई कसरी आश्वस्त पार्नुहुन्छ? अनुमान गरिएको स्रोत यथार्थपरक छ भन्ने आधार के हो? थापाको प्रश्न थियो। माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले शिक्षकको तलब वृद्धि हुँदा घण्टी बजाउने स्कूलका कर्मचारी र बाल विकासका शिक्षकलाई व्यवस्था गर्नु अन्तर्विरोधपूर्ण रहेको टिप्पणी गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षाको कुरा गर्दा शिक्षकलाई सबल बनाउनुपर्छ कि पर्दैन भनेर प्रश्न पनि गर्नुभएको थियो। प्रविधि मैत्री विद्यालय निर्माण गर्नुपर्छ भनेर कोरोना र भूकम्पले सिकाएको पाठतर्फ अर्थमन्त्रीको ध्यान नगएको उहाँको आरोप छ। पूर्व शिक्षा मन्त्री समेत रहनुभएका पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको जिम्मा निजी कम्पनीलाई दिने बजेटको योजनामा साथ र समर्थन गर्न नसकिने बताउनुभयो। विवादास्पद कार्यक्रम बजेटबाट फिर्ता लिन माग कान्तिपुरले छापेको छ। कर घटाइएपछि 10 रूपियाँले पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रति लिटर 10 रूपियाँले घटाएको छ। अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावर्ती मूल्य अन्तर समेतको आधारमा करका दर रेट समायोजन गर्न र संघीय बजेट मार्फत पूर्वाधार कर बराबरको रकम प्रति लिटर 10 रूपियाँ समायोजन गर्न भनेपछि निगमले मूल्य घटाएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयलाई पत्र पठाएपछि निगमको बिहिबार बसेको बैठकले शुक्रबार बिहानबाट लागू हुने गरी मूल्य घटाएको हो। अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भने अनुरूप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो। अब पेट्रोलको मूल्य प्रति लिटर 170 रूपियाँ पर्नेछ। डिजेल र मटीतेलको मूल्य प्रति लिटर 153 रूपियाँमा झरेको छ। अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले बताउनुभयो। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रति लिटर 10 रूपियाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो। राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ़दै जाँदा उच्च दरको करका कारण निगम घाटामा भएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो। डाक्टर युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रति लिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन शुरू भएको थियो। त्यसलाई हटाउन माग हुँदै आए पनि सरकारले व्यवस्था गर्दै आएको थियो। पेट्रोल, डिजेल र मटीतेलको मूल्य घटे पनि खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने घटेको छैन। आजका पत्र पत्रिकाले छापेका छन्। स्वदेशी कपड़ा उद्योगहरूले नेपालमा वर्षेनी अरबौं रूपियाँ बराबरको कपड़ा अवैध माध्यमबाट भित्रिरहेको दावी गरेका छन्। अरबौंका कपड़ा कर छल्दै भित्रिरहेको दावी, यो खबर कारोबार दैनिकमा छ। नेपाल कपड़ा उद्योग संघले नेपालमा वार्षिक 6 खर्बको कपड़ा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा 1 खर्ब मात्र रहेको जनाएको छ। नेपालमा 6 खर्बका कपड़ाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन गरी 1 खर्बको मात्र रहेकाले वैधानिक आपूर्ति 5 खर्ब न्यूनीकरण भएको देखिन्छ। संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, भारतसँगको खुला सीमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ताको सहज पहुँचले ठूलो परिमाणमा कपड़ा आउने गरेको छ भने चोरी पैठारी तथा न्यून बिजकीकरणका कारण 5 खर्बको कपड़ा आयातको कुनै हिसाब नै छैन। संघका अनुसार मुलुकभित्र संचालित उद्योगबाट उत्पादित र भन्सार नाकाबाट आधिकारिक रूपमा आयात भएको कपड़ाको हिस्सा 15% रहेको छ भने बाँकी 85% कपड़ा सीमावर्ती भारतीय बजारबाट अनधिकृत रूपमा भित्रिएको छ। संघले प्रति व्यक्ति कपड़ा उपयोगको आधारमा वार्षिक खपत परिमाण निकालेको पनि जनाएको छ। अरबौंका कपड़ा कर छल्दै भित्रिरहेको दावी कारोबार दैनिकले मुख्य खबर बनाएको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 पालना गरौ। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापन तथा सन्देशपछि अब कार्यक्रममा फेरि पनि स्वागत छ। बाँकी पत्रिकामा छापिएका सामग्रीमा बिजुली भारत निर्यात हुन थालेको छ, यो खबर गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। पर्याप्त विद्युत उत्पादन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणले हिजोदेखि भारतमा विद्युत निर्यात गर्न शुरू गरेको छ। प्राधिकरणले इण्डियन इनर्जी एक्सचेन्ज IIX 39 MW विद्युत बिक्री शुरू गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार त्रिशुली र देवीघाट जलविद्युत आयोजनाको 39 MW बिजुली 24 घण्टा भारततर्फ निर्यात शुरू भएको छ। देशभित्रका जलविद्युत आयोजनाहरूमा जल प्रभाव बढ़दै जाँदा स्वदेशी उत्पादन पनि बढ़ेकाले निर्यात थालिएको हो। प्राधिकरणले विद्युत प्रतिस्पर्धी बजारमा औसत 7.30 भारतीय रूपियाँमा बिक्री गरेको छ। उहाँले भन्नुभयो, अब शनिबारदेखि क्रमिक रूपमा अन्य सूचीकृत आयोजनाको विद्युत पनि भारततर्फ निर्यात शुरू गर्छौं। बिहिबार मात्रै करिब 1 करोड़ नेपाली रूपियाँको विद्युत निर्यात भएको छ। कमिशन तथा वेलिङ चार्ज घटाउँदा प्राधिकरणले करिब 94 लाख रूपियाँ प्राप्त गर्नेछ। कारोबारमा शनिबारदेखि कालीगण्डकी र मध्य मर्स्याङदीको विद्युत निर्यात शुरू गर्ने उहाँले जानकारी दिनुभयो। कालीगण्डकीको 140 MW, मध्य मर्स्याङदीको 68 MW निर्यात गर्ने तयारीमा प्राधिकरण जुटेको छ। कोइला संकटका कारण भारतमा अहिले विद्युतको माग अत्याधिक रहेकाले यो वर्षातभर महँगोमा बिजुली बेच्न पाउने आशा प्राधिकरणको छ। भारतीय बजारमा निर्यात शुरू गरे पनि हाललाई आयात भने रोकिएको छैन। खासगरी पश्चिम नेपालमा विद्युत आपूर्ति सन्तुलन गर्नका लागि भारतबाट दिउँसोको समयमा आयात भइरहेको छ। प्राधिकरणका अनुसार बुधबार 34,313 MW घण्टा विद्युत खपत भएकोमा 3,356 MW घण्टा विद्युत आयात भएको देखिएको छ। घिसिङका अनुसार करिब 2 साता भारतबाट सामान्य आयात निरन्तर हुनेछ। पूर्वी नेपालबाट पश्चिममा आपूर्ति गर्न प्रसारण लाइनको सीमितताका कारण टनकपुरबाट आयात गरिएको हो। भरतपुर बर्दघाट 400 KV प्रसारण लाइन निर्माण नसकिएकाले यस्तो समस्या रहँदै आएको हो। बिजुली भारत निर्यात गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। लगातार 24 घण्टा वीर अस्पतालको सिस्टम डाउन भएको छ। यो खबर नयाँ पत्रिकाले अग्रपृष्ठमा मुख्य खबरका रूपमा छापेको छ। देशकै जेठो सरकारी अस्पताल वीरमा पटक पटक सिस्टम सर्भर डाउन हुँदा बिरामी उपचारबाटै वञ्चित हुने गरेका छन्। बुधबार बिहान 10 बजेदेखि बिहिबार बिहानसम्म मात्रै लगातार 24 घण्टा सेवा प्रभावित भयो। अस्पताल पुगेका इमर्जेन्सी बाहेका सबै नयाँ बिरामीका लागि सेवा ठप्प भयो। उनीहरूले टिकट पाउनै 26 घण्टा कुर्नु पर्यो। जेठमा मात्रै बिहिबारसम्म 11 दिनमा 56 घण्टा सर्भर डाउन भएको अस्पतालको रेकर्ड छ। सर्भरमा समस्या आउँदा अस्पतालको इन्टरनल नेटवर्कले काम नगर्ने भन्दै प्रशासनले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने गरेको छ। बिरामीको इन्ट्री रेकर्ड राख्नुपर्ने सर्भरमै समस्या आएपछि काउन्टर पनि बन्द हुन्छ, ल्याब पूर्ण रूपमा बन्द हुन्छ, भर्ना भइसकेका पुराना बिरामीको पनि टेस्ट हुँदैन। इमर्जेन्सी तथा गम्भीर अपरेशन बाहेकका सबै बिरामीलाई अस्पतालले फिर्ता पठाउँछ, तर तत्काल सर्भर बनाउन अस्पताल व्यवस्थापनले चासो दिँदैन। बुधबार बिहान 7 बजेदेखि खुलेको भीरको टिकट काउन्टरमा धादिङ धार्केका रामकृष्ण खत्री पनि लाइनमै थिए। पालो आउनै लाग्दा 10 बजे काउन्टरभित्रैबाट कर्मचारी बोले, हाम्रो सिस्टम बिग्रियो, केही बेर कुर्दै गर्नु, यति भनेर उनले झ्याल ढप्काइदिए। झ्याल खोल्ने आशामा खत्री दिनभर कुरे, तर काउन्टर दिवा शिफ्टमा पनि खोलेन। दैनिक औसत 1500 बिरामी उपचारका लागि आउने वीर अस्पतालमा बुधबार बिहान 10 बजेदेखि बिहिबार बिहान 10 बजेसम्म सर्भर डाउन भयो। त्यस अवधिमा इमर्जेन्सी भएका सबै सेवा बन्द भए। इमर्जेन्सीका बिरामीको ल्याब टेस्ट समेत प्रभावित भयो, नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। अब आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। फरक फरक प्रसंगलाई सम्पादकीयमा छापेका छन् पत्र पत्रिकाले। हवाई सेवामा होस् संचार स्तर उन्नति शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको छ भने, समयमै सम्पन्न गर प्रतिनिधि सभा निर्वाचन शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। किसानलाई मलकै दुःख कहिलेसम्म शीर्षकमा कान्तिपुरले सम्पादकीय उल्लेख गरेको छ। सरकारले आगामी आर्थिक वर्ष कृषि उत्पादन 30% बढ़ाउने लक्ष्य लिएको छ, जुन पूरा हुन यस क्षेत्रमा आमूल सुधार भइसकेको हुनुपर्छ। यसका लागि उन्नत खेती प्रविधिको मात्रा बढ़ाएर मात्र पुग्दैन, मौसमले पनि साथ दिनुपर्छ र किसानका साना ठूला समस्या पनि हल भएको हुनुपर्छ। तर ठूलो सुधार त परको कुरा, सरकारले रासायनिक मलकै व्यवस्थासम्म मिलाउन सकेको छैन। गत वर्ष विनियोजित बजेट अनुसार समयमै मल खरिद नगरिँदा यसपालि गोदामहरू खाली छन्। आगामी वर्षका लागि त झन रासायनिक मलको बजेट झण्डै 50% घटाइएको छ। अहिले नै अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको तीव्र उतार चढ़ावका कारण मल आयातमा कठिनाई भइरहेका बेला आगामी वर्षका लागि बजेट नै आधा मात्रै छुट्याइनु आश्चर्यजनक छ। समस्या एकातिर र लक्ष्य अर्कोतिरको यो अवस्थाबाट सरकारले खेती किसानीको पीड़ा तथा वास्तविकता नबुझेको देखिन्छ। कान्तिपुरको सम्पादकीय हो यो। बुटोलमा खानेपानी समस्या, बुटोलको खानेपानी समस्याको प्रसंगलाई गोर्खापत्रले सम्पादकीयमा छापेको छ। पत्र पत्रिकामा छापिएका सम्पादकीय पछि अब अन्य केही प्रसंगहरू। 9000 कैदीबन्दी भत्किएको जेलमा बस्न बाध्य छन्, यो खबर कान्तिपुरले अग्रपृष्ठमा मुख्य समाचार बनाएको छ। कारागारको जीर्ण भौतिक संरचनाका कारण मुलुकका 1/3 भन्दा बढ़ी कैदीबन्दी जोखिममा छन्। कारागार व्यवस्थापन विभागको आफ्नै अध्ययन प्रतिवेदन अनुसार मुलुकभर करिब 25,000 कैदीबन्दी रहेकोमा 9,000 भन्दा बढ़ी जीर्ण संरचनाभित्र छन्। विभिन्न जिल्लामा 74 कारागार रहेकोमा आधा भन्दा बढ़ीका भवन जुनसुकै बेला भत्कने अवस्थामा रहेको विभागकै अध्ययनले देखाएको छ। गृह मन्त्रालयका अनुसार नेपालका कारागारहरूको क्षमता 16,511 जनालाई मात्रै राख्ने हो, तर अधिकांश कारागारमा कोचाकोच कैदीबन्दी राखिएको छ। कसुर ठहर भएका र मुद्दाको किनारा नलागेसम्म पूर्वपक्षमा पठाइएकालाई कैदीबन्दीका रूपमा कारागारमा राखिन्छ। कतिपय कारागारमा क्षमताको तेब्बर चौबर संख्यामा कैदीबन्दी छन्, जसका कारण उनीहरूलाई सुत्न बस्न र शौच गर्न समेत समस्या छ। सप्तरी कारागारका जेलर किशोर कुमार रामले कैदीबन्दी बस्ने भवन जुनसुकै बेला भत्कने अवस्थामा रहेको सुनाउनु भयो। कारागार देख्दा सुधार गर्न सरकार पनि छ र भन्ने लाग्छ। कैदीबन्दीको अवस्था दयनीय छ। पूर्व मानवाधिकार आयोगका पूर्व सदस्य प्रकाश वस्तीले भन्नुभएको छ, 9,000 कैदीबन्दी भत्किएको जेलमा 74 मध्ये आधा भन्दा बढ़ी कारागार भत्कने अवस्थामा रहेको कारागार विभागको प्रतिवेदन छ। कर्मचारी र सुरक्षाकर्मी समेत धरापमा छन्। छाना चुइने र भित्ता चिरा परेकाले पानी पर्दा निदाउन सक्दैनन् कैदीबन्दी। भूइँमा प्लास्टर नभएकाले सुरुङ खनेर भाग्लान भन्ने चिन्ता पनि छ। कान्तिपुरको मुख्य खबर हो यो। प्रहरीमा सधैँ किचलो हुने गरेको छ। सेवा अवधि घटाउने कि बढ़ाउने विषयलाई लिएर यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारले नेपाल प्रहरीको नियमावली संशोधन गरी 30 वर्ष सेवा अवधिको प्रावधानलाई हटाउने र महानिरीक्षकको 4 वर्ष पदावधिलाई 3 वर्ष कायम गर्ने तयारी गरेको छ। प्रहरी संगठनमा देखिएको किचलोलाई निरूपण गर्दै सरकारले सेवा अवधि हटाउने र महानिरीक्षकको पदावधि 3 वर्ष कायम गर्ने तयारी थालेको हो। प्रहरी सेवालाई प्रभावकारी बनाउन नियमावलीमा रहेका अस्थिर प्रावधान कटौती गर्ने क्रममा 30 वर्षको सेवा अवधि हटाउन र महानिरीक्षकको 4 वर्षको पदावधि घटाउन लागि हो। गत वैशाख 19 गते गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरीको नियमावली संशोधन गर्ने जानकारी दिनुभएको थियो। त्यसपछि गृह मन्त्रालयले प्रहरी नियमावली संशोधनको तयारी गरेको हो। प्रहरी नियमावलीमा रहेका केही प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता छ। त्यसमा के प्रावधान रहन्छन् र के हट्छन् भन्ने विषयमा कानून शाखाले तयारी गर्ने हो। गृह मन्त्रालयका प्रवक्ता फडेन्द्र मणि पोखरेलले भन्नुभयो, उहाँका अनुसार आवश्यकता अनुरूप कानून संशोधन गरिनेछ। गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरीका धीरज प्रताप सिंह र सशस्त्रका राजु अर्याललाई आईजीपीको शपथ खुवाउँदै गर्दा दुवै संगठनका नियमावली संशोधन हुने संकेत गर्नुभएको थियो। त्यति बेला उहाँले 30 वर्ष सेवा अवधि हटाउने र पदावधि घटाउने तयारी भएको संकेत गर्नुभएको थियो। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा 30 वर्ष सेवा अवधि र महानिरीक्षकको पदावधि 4 वर्ष रहेको छ। नागरिकले मुख्य खबर बनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरियामा 6 महिना मौसमी कामदार पठाउने कार्यमा संलग्न नहुन पालिकाहरूलाई परिपत्र गरेको छ। यो खबर कान्तिपुरमा छ। दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी पालिकाहरूले गैर कानूनी ढंगले आफू खुशी मौसमी कामदार पठाउन थालेपछि त्यसलाई रोक्न संघीय मामिला मन्त्रालयले परिपत्र गरेको हो। कोरियाली र नेपाली एजेन्टको सक्रियतामा भगिनी सम्बन्ध जोडेर केही पालिकाले मौसमी कामदार पठाइरहेका छन्। संघीय मामिला मन्त्रालयका एक अधिकारीले भगिनी सम्बन्ध कायम भएकाहरू विकासका साझेदार बन्न मात्रै पाउने बताए। यही कारण भगिनी सम्बन्ध कायम गरेका वा गर्ने तयारीमा रहेका पालिकालाई कामदार पठाउन मिल्दैन भनेर परिपत्र गरिएको हो। ती अधिकारीले भनेका छन्, कोरियामा मौसमी कामदार नपठाउन पालिकालाई पत्र। कान्तिपुरले खबर बनाएको छ। पछिल्ला केही समय यता सामाजिक सञ्जाल तथा सामाजिक अभियन्ता वृत्तमा मिटु अभियान उत्कर्षमा छ। 8 वर्ष अघि सौन्दर्य प्रतियोगिता आयोजकले पेयसँगै नशालु पदार्थ मिसाएर खुवाई आफूलाई बलात्कार गरेको घटना पीड़ित युवती स्वयंले करिब 2 साता अघि सार्वजनिक गरेकी थिइन्। आफूलाई बलात्कार गर्ने व्यक्तिले नग्न तस्विर खिचेको र त्यसैका आधारमा ब्ल्याकमेल गरेर 6 महिनासम्म बलात्कार गरेको आरोप पीड़ित युवतीले लगाएकी थिइन्। यही घटनासँगै पछिल्लो समय मिटु अभियान उत्कर्षमा पुगेको हो। यो अभियान यस्तै सनसनीपूर्ण यौन हिंसा तथा दुर्व्यवहारका घटना सार्वजनिक हुँदा मात्रै चर्चामा आउँछ, देशव्यापी माहौल तात्छ, फेरि उसै गरी सेलाउँछ। तर अभियान जस्तोसुकै ढंगले चलिरहे पनि यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा भने कुनै कमी आएको छैन। दैनिक 8 जनामाथि यौनजन्य दुर्व्यवहार हुने गरेको तथ्याङ्क रहेको छ, नागरिकले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।